आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
Thank you.
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँहरूको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। श्रोता मित्र, प्रभु येशु ख्रिष्टको मधुर सामर्थी नाममा तपाई सबैलाई मेरो जयमसी अनि नमस्कार। श्रोता, पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययनको क्रममा हामी पहिलो समुएल 16 र 17 अध्यायबाट बाइबल अध्ययन गर्न गइरहेका छौं। 16 अध्यायमा हामी सबभन्दा पहिले मुख्य विषयको रूपमा देख्नेछौ दाऊदलाई राजाको रूपमा अभिषेक गरिन्दछ। परमेश्वरले साउलको पछि उत्तराधिकारीको रूपमा राजाको निम्ति दाऊदलाई चुन्नुहुन्छ। साउललाई परमेश्वरद्वारा त्यागिएकोले गर्दा साउलको दुष्ट आत्मालाई आनन्द गर्न मन भलाइदिन बिना बजाउनको निम्ति दाऊदलाई राजमहलमा ल्याइन्दछ। 16 अध्यायले हामीलाई विषयतिर ल्याउँदछ। हामी दाऊदलाई साउलको ठिक विपरीतको चरित्रमा देख्नेछौ। दाऊदको परमेश्वरको मानिस हुन् भने साउल चाहिँ शैतानको। 15 अध्यायमा हामीले देख्यौं परमेश्वरद्वारा राजाको रूपमा साउललाई इन्कार। परमेश्वरले साउललाई तिनको आज्ञाकारिताको हेर्न एकपल्ट मात्र होइन धेरैपल्ट अवसर दिनुभएको थियो। साउलले यो कुराको प्रकट गरिदिए कि परमेश्वरप्रति तिनी पूर्ण रूपमा अनज्ञाकारी थिए। तिनले आफ्नो आचरणको सुधार गर्न सक्थे तर त्यो गरेनन्। परमप्रभुलाई साउलको राजत्वको परिणामहरूको हेर्न पर्खन आवश्यक थिएन। उहाँले पहिले नै जान्नुहुन्थ्यो तर साउललाई जान्नु आवश्यक थियो। समूहले पनि जान्न आवश्यक थियो किनभने उसले साउललाई प्रेम गर्थे। मानिसहरूले जान्न आवश्यक थियो किनभने तिनीहरूले साउललाई चुनेका थिए। आज तपाईं र म सत्य परमेश्वरको जनहरू हौं या होइनौ सो कुरा थाहा पाउन आवश्यक छ, किनकि यस कारणको निम्ति हामी जाँचिनेछौ। हामी परमेश्वरको आत्माको सहायताको आवश्यक पर्छ किनभने हामीलाई हेब्रू 12 अध्यायको 6 पदमा भनिएको छ, किनभने जसलाई परमेश्वर प्रेम गर्नुहुन्छ त्यसैलाई अनुशासन गर्नुहुन्छ र आफूले ग्रहण गर्नु भएको हरेक छोरालाई कोरा लगाउनुहुन्छ। परमेश्वरले ती मानिसलाई जाँच्नुहुन्छ जसलाई प्रेम गर्नुहुन्छ। त्यो नै साउलको दिनमा परमेश्वरको विधि थियो र आज पनि उहाँको यो विधि हो। याकूबले भन्छ धन्य त्यो मानिस जो परीक्षामा स्थिर रहन्छ किनभने त्यसको जाँच भइसकेपछि प्रभुबाट उहाँलाई प्रेम गर्नुहरूलाई दिनेछु भन्ने प्रतिज्ञा गर्नुभएको जीवनको मुकुट त्यसले पाउनेछ। फेरि यहाँ प्रश्न उठ्न सक्छ, अगागलाई निर्दयी र कठोरपूर्वक मारिए त? अमालेक एसाउका वंशका थिए। अमालेकीहरूले इसरायलका सन्तानहरूसँग युद्ध गरे जब तिनीहरू प्रतिज्ञाको मुलुकमा प्रवेश गर्न कोशिश गरिरहेका थिए। परमेश्वरले भन्नुभयो कि उहाँ अमालेकीहरूसँग पुस्तौं पुस्तासम्म युद्ध गर्नुहुनेछ र अन्त्यमा इन्साफ गर्नुहुनेछ। अमालेकीहरूसँग आफ्नो मन परिवर्तन गर्ने 500 वर्ष अवसर पाएथे तर तिनीहरूले ढिट भएर आफ्नो पीठ परमेश्वरतिर निरन्तर फर्काइदिएकोले गर्दा उहाँले तिनीहरूलाई इन्साफ गर्नुभयो। अहिले हामी त्यो स्थानमा आउँछौ जहाँ परमेश्वर राजा साउलको पछि उत्तराधिकारीको रूपमा दाऊदलाई चुन्नुहुन्छ। परमेश्वर समूहलाई बेतलेममा दाऊदलाई अभिषेक गर्न पठाउनुहुन्छ। दाऊद परमेश्वरको चुनिएका व्यक्ति थिए। पहिलो समूहल 16 अध्यायको 1 पदमा भनिएको छ, परमप्रभुले समूहलाई भन्नुभयो मैले साउललाई इसरायलमाथि राजा हुनलाई इन्कार गरेकोमा त त्यसको निम्ति कहिलेसम्म विलाप गरिरहन्छस्? तसित भएको त्यो सिंहमा तेल हालेर तेरो साथमा लैजा। म तलाई बेथलेमको यसै कहाँ पठाउँदैछु किनभने मैले त्यसका छोराहरू मध्येको एकजनालाई राजा चुनेको छु। मलाई विश्वास गर्नुहोस् कि समूहल साउलका पक्षमा थिए। उसलाई मन पराउँथे र धेरै माया गर्थे र उसलाई राजाको पदबाट हटाएकोमा धेरै दुखी भए, निराश भए, तिनी विलाप गरिरहे। तर परमेश्वरले दाऊदलाई चुन्नुभयो र तिनलाई अभिषेक गर्न बेथलेममा पठाउनुभयो। 2 र 3 पदमा भनिएको छ, तर समूहले भने म कसरी जान सक्छु र साउलले यो कुरा सुनेर मलाई मानेछ?
परमप्रभुले भन्नुभयो, एउटा कोरली तसँग लैजा, परमप्रभुको निम्ति बलिदान चढाउनलाई आएको हुँ भन्। यसैलाई पनि त्यस बलिदानमा निम्तो दे र तैंले के गर्नुपर्छ म तलाई बताउनेछु, जुन मानिसलाई म देखाउनेछु तैंले त्यसलाई अभिषेक गर्नु। मित्र, समुएल यसी कहाँ जान मानेनन् किनभने तिनी सौलदेखि डराए। तर यदि हामी इतिहास हेर्छौं भने परमेश्वरले नै यो चुनाव बनाउनुहुन्छ, उहाँले समुएललाई के गर्नुपर्छ सो कुरा बताइदिनुहुन्छ, तर उहाँलाई कुनै पनि पूर्व जानकारी दिनुहुन्न। उसको ज्ञानको कमीले उसलाई बचाउनेछ। त्यसकारण समुएल बेतलेममा र यिसीको घरमा जानुहुन्छ र उहाँले यिसी र उसका छोराहरूलाई बलिदानको निम्ति आउनलाई भन्छन्। र 6-7 पदमा भनिएको छ, जब तिनीहरू आए तब समुएलले एलियाबलाई देखेर विचार गरे, परमप्रभुको सामु उहाँको अभिषिक्त राजा यिनी नै रहेछन्। तर परमप्रभुले समुएललाई भन्नुभयो, त्यो सुन्दर र अग्लो भए तापनि त्यसको ख्याल नगर, मैले त्यसलाई इन्कार गरेको छु। परमप्रभुले मानिसले झैं हेर्नुहुन्न, मानिसले रूप हेरेर विचार गर्छ, त परमप्रभुले हृदयभित्र हेरेर विचार गर्नुहुन्छ। मित्र, यस शास्त्रको खण्डभरि हामीलाई उक्तम आत्मिक नियमहरूको दिइएका छन्। पहिलो समुएल 15:22 पदमा समुएलले साउललाई भने, आज्ञा पालन बलिदान भन्दा उक्तम हो र उहाँको वचन मान्नु साढे भेड़ाको बोसो भन्दा असल हो। तपाईं र म परमेश्वरको सन्तान हौ या होइनौ भन्ने कुरा उहाँलाई हाम्रो प्रेमद्वारा प्रदर्शन गर्दछौं। उहाँलाई प्रेम गर्नु भनेको हामीले आफ्नो साक्षीमा उहाँको महानताको कृपाको बारेमा गरेको कुरा होइन, तर हामी उहाँको आज्ञा पालन गरिरहेका छौं या छैनौ यसद्वारा उहाँप्रतिको हाम्रो प्रेम रहेछ भन्ने कुरा सिद्ध हुन्छ। क्रिस्टियन जीवन वास्तविकता यथार्थता हो, भावना र बोक्रे होइन। जब परमेश्वरले हामीलाई हेर्नुहुन्छ, उहाँले हामीलाई भित्रबाट हेर्नुहुन्छ। उहाँ सधैँ हाम्रो हृदयभित्रको कुरा हेर्नुहुन्छ। समयले यो अति नै असल सुन्दर खाइलाग्दो व्यक्तिलाई हेर्छन् र विचार गर्छन् कि यो नै इसरायलको अर्को राजाको निम्ति परमेश्वरको चुनावको हुनै पर्छ। तर परमेश्वर समुएललाई भन्नुहुन्छ, म तिमीले उसको बाहिर रूप मात्र हेरेको चाहन्न, मानिसको बाहिर रूप हेरेर नचुन, मलाई यसपल्ट त्यस राजाको चुन्न देऊ। मित्र, परमेश्वर भित्री हृदयको हेर्नुहुन्छ, यसको निम्ति उहाँलाई धन्यवाद। हामी धेरै जसो फल्ला फल्ला कति आत्मिक धार्मिक भक्त छ भन्ने कुरा, उसको सधैँ सेवामा आउने कुराद्वारा, उसको हरेक सेवामा नियमित भाग लिने कुराद्वारा, उसको वचनको ज्ञानको देखेर फैसला गर्छौं। तर परमेश्वर त्यस आधारमा कहिले पनि कसैलाई फैसला गर्नुहुन्न। उहाँ समुएललाई भनिरहनु भएको छ, बाहिरी रूप नहेर परमेश्वर हृदयको हेर्नुहुन्छ। यसरी हामी देख्छौं कि यिसीका सबै छोराहरूलाई बोलाउँछन् र एउटा पछि अर्को गर्दै समुएलको अगाडि हाजिर गराए। समुएलले यिसैलाई स्पष्ट रूपमा बताइदिए कि कुन उद्देश्यको लागि तिनी आए। यिसैसँग 7 छोराहरू थिए। पद 10-11 भनिएको छ, यिसैले आफ्ना 7 छोराहरूलाई समुएलको अघि हाजिर गराए, तर तिनले भने, परमप्रभुले यिनीहरूमा कसैलाई पनि चुन्नु भएको छैन। तब समुएलले सोधे, के सबै यति नै हुन्? यिसैले जवाब दिए, अझै कान्छो पनि छ, तर त्यो त भेडा चराउँदछ। समुएलले यिसैलाई भने, त्यसलाई बोलाऊ, त्यो नाउँजेल हामी बस्ने छैनौ। यसकारण यिसैले तिनलाई ल्याउनलाई मानिस पठाए। तिनी रातारात गाला चम्किला आँखा भएका सुन्दर युवक थिए। परमप्रभुले भन्नुभए, उठेर त्यसलाई अभिषेक गर, व्यक्ति यही हो। अरू त के, यो स्पष्ट छ कि दाउदको पिताले अन्य 7 दाजुभाइलाई छोडेर उसलाई कहिले पनि चुन्ने थिएन। दाउद सबभन्दा कान्छो छोरा थिए। यो विश्वास गरिन्छ कि यस बेला दाउद करिब 16 वर्षका या कम उमेरका थिए। तिनी भेडा गोठाला थिए। तिनी जंगलमा आफ्नो भेडा चराउन गएका थिए। यसैले आफ्ना अन्य जेठा छोरालाई छोडेर दाउदलाई कहिले पनि राजाको रूपमा चुन्ने थिएन। भन्नु नै पर्ने हो भने यसैले उसलाई पूर्ण रूपमा उपेक्षा गरे, व्यवस्था गरे। यसै पूर्ण निश्चिन्त थिए कि अन्य जेठा छोराहरूमध्ये एकजना निस्ने राजाको निम्ति योग्य हुनेछ र चुनिनेछ। त्यसकारण दाउदलाई बलिदानको निम्ति पनि बोलाइएन। जब समुएलले थाहा पाए कि दाउद भेडा बाख्रा वनमा चराउन गए, तब उसले भावमा भने, यो अति नै महत्वपूर्ण कामकाज हो र मेरो सेवाको पूरा नगरुन्जेलसम्म म बस्ने छुइन र खाने पनि छुइन। मित्र, दाउद बाहिरी रूपमा पनि अति सुन्दर थिए, तर परमेश्वरले त्यस सुन्दरताको कारण उसलाई चुन्नु भएको थिएन। परमेश्वरले उसको हृदयको सुन्दरताको जान्नुहुन्थ्यो र तिनी परमेश्वरको चुनावका थिए। यद्यपि दाऊद पतित भए तापनि असफल भए पनि तिनको हृदयको कुनामा विश्वास थियो जुन कहिले पनि पतित भएन, असफल भएन। दाऊद परमेश्वरलाई विश्वास गर्थे र औधी प्रेम गर्थे। तिनी उहाँसँग हिँड्न चाहन्थे। तिनको पापको कारण निश्चय नै परमेश्वरले तिनलाई ताना दिनुभयो, छडी लगाउनुभयो। तर पनि दाऊद कहिले पनि परमेश्वरबाट टाढा हटी गएनन्। वा परमेश्वरसँग संगति गर्न चाहन्थे र परमेश्वरले उसलाई प्रेम गर्नुभयो। तिनी परमेश्वरको इच्छा अनुसारको र हृदय अनुसारको व्यक्ति थिए। तेह्र पदमा भनिएको छ, तेह्र पदमा, समूएलले तेल भएको सिंह लिएर तिनका दाजुहरूका सामु तिनलाई अभिषेक गरे। तब परमप्रभुको आत्मा दाउदमाथि आउनुभयो र त्यस दिनदेखि उसो तिनीसँग रहनुभयो। त्यसपछि समूएल रामाको बाटो लागे। समूएलले दाउदलाई राजाको रूपमा अभिषेक गर्नुभयो र परमप्रभुको आत्मा तिनीमाथि आउनुभयो। यस समयमा परमप्रभुको आत्मा सौलबाट हटिसकेको थियो। चौधदेखि सोह्र पदमा भनिएको छ, परमप्रभुका आत्माले सौललाई त्याग्नुभयो अनि परमप्रभुबाटको एउटा हानिकारक आत्माले उनलाई बेला बेलामा पक्रन्थ्यो। सौलका सेवकहरूले उनलाई भने, हजुर हेर्नुहोस्, परमप्रभुबाट एउटा हानिकारक आत्माले तपाईँलाई पक्रन्छ। हजुरका सामुन्ने भएका सेवकहरूलाई गएर बीडा बजाउन सक्ने कुनै मानिसलाई खोजेर ल्याउन हुकुम दिनुहोस्। अनि जब परमप्रभुबाट त्यो हानिकारक आत्मा हजुर कहाँ आउँछ, त्यस बेला त्यस मानिसले बजाउँछ र हजुर निको हुनुहुनेछ। म विश्वास गर्छु कि सौल पूर्ण रूपमा शैतानद्वारा नियन्त्रण गरिएका थिए, जसले गर्दा तिनमा कहिले कही पागलपनको आत्माले पक्रन्थ्यो। यो आत्मिक बिमारको परिणाम थियो। यो भनिन्दछ कि संगीतसँग क्रूर पशुलाई वशमा ल्याउने शक्ति छ। सौलको सेवकहरूले सौललाई सल्लाह दिए कि आफ्नो निम्ति असल संगीतकारलाई ल्याउने, अनि दाउद संगीतकार थिए। सत्रदेखि त्यस पदमा भनिएको छ, यसकारण सौलले आफ्ना सेवकहरूलाई भने, राम्रोसँग बजाउने कुनै एउटा मानिसलाई खोज र त्यसलाई म कहाँ ल्याऊ। उनका सेवकहरूमध्ये एउटाले भन्यो, बेतलेमका यिसैका छोरामध्ये एकजनाले बीडा बजाएको मैले देखेको छु। अनि वीर मानिस छन् र असल योद्धा, बोल्नमा ज्ञानी र सुन्दर पनि छन्, अनि परमप्रभु तिनीसँग हुनुहुन्छ। यसै कारण सौलले समाचार दिने मानिसलाई यसै कहाँ पठाए र भेडा चराउने तिनका छोरा दाउदलाई सौल कहाँ पठाउने हुकुम गरे। यसैले एक मशक दाग मध्य र एउटा पाटो समेत रोटीले लादिएको गधा आफ्नो छोरा दाउदसँग सौल कहाँ पठाइदिए। दाउद सौल कहाँ आएर उनको सेवामा नियुक्त गरिए। सौलले तिनलाई खुबै प्रेम गर्न लागे र तिनी सौलका हतियार बोक्ने भए। यसैले सौलले यसै कहाँ यो समाचार पठाए, दाउद मेरो सेवामा नै रहोस्, किनभने म त्यससित प्रसन्न छु। जब जब परमप्रभुबाट त्यो आत्मा सौलमा आउँथ्यो, दाउदले आफ्नो बीडा लिएर त्यो बजाइदिन्थे र सौलले शान्ति पाउँथे, उनी निको हुन्थे र त्यस हानिकारक आत्माले उनलाई छोडेर गइहाल्थ्यो। मित्र, दाउद धेरै क्षेत्रहरूमा असाधारण व्यक्तित्व थिए। अहिले दाउदलाई राजमहलमा ल्याइएको छ। जब परमेश्वर कुनै व्यक्तिलाई कुनै विशेष काम वा कार्यभारको निम्ति चुन्नुहुन्छ, तब उहाँ मानिसको आन्तरिक भागतिर हेर्नुहुन्छ। साउललाई अहिले परमेश्वरद्वारा त्यागिएको छ र दाउदलाई तिनको मनको शान्तिको निम्ति महलमा बीडा बजाउनलाई ल्याइएको छ। यद्यपि अहिलेसम्म यो कुरा स्पष्ट थाहा नभए तापनि दाउद नै नयाँ राजा थिए। आउनुहोस् सत्र अध्यायतिर पनि प्रवेश गरौं। अध्याय सत्र बाइबलको एक प्रसिद्ध अध्याय हो। यो दाउद र गोलियातको सुन्दर कथाले मानिसको वीरताको भन्दा अझ बढ़ी कुराको प्रकट गर्दछ। यसले यो प्रकट गर्दछ कि किशोर अवस्थाको उमेरमा हुँदा पनि दाउदसँग परमेश्वरको लागि हृदय थियो। अनि महादानवी मानिस गोलियातसँग युद्ध गर्न आफ्नो स्वयं इच्छाले सेवा दिएनन्। यसकारणले तिनी गोलियातसँग युद्ध गर्न तयार थिएनन्, किनभने उसका मानिसहरू शरममा परेका थिए। यस कारणले कि गोलियातले जीवित र सत्य परमेश्वरलाई घृणा गरिरहेका थिए र हाँक दिइरहेका थिए, चुनौती दिइरहेका थिए। जब दाउदले आफ्नो भयानक शत्रुको सामना गर्न लागेका थिए, तब उसले परमेश्वरमा आफ्नो विश्वासको साक्षी दिए। पहिलो समूएल सत्र अध्यायको 45 पदमा दाउदले जवाब दिए, त मसँग लड्न तरवार, भाला र बाछ लिएर आएको छस्, तर म तसँग लड्न तैले धम्क्याएका इसरायलको फौजको परमेश्वर, सेनाहरूका परमप्रभुको नाउँमा आएको छु। हामी निम्न पदहरूमा देख्छौं कि दाउदले गोलियातलाई मार्दछन्। पहिलो समूएल सत्र अध्यायको 1-2 पदमा भनिएको छ, पलिस्तियरले युद्धको निम्ति आफ्नो फौज जम्मा गरे र यहुदाको सोकोमा भेला भए। उनीहरूले सोको र आजेकाको बीचको एपेस्ट दमिममा छाउनी हाले। साउल र इस्रायलीहरू पनि भेला भएर एलाहको बेसीमा छाउनी हाले। तिनीहरूले पलिस्तिरका सामु पंक्ति बाँधे। मित्र, अहिले हामी देख्छौ कि इस्रायलीहरू पलिस्तिरसँग युद्धमा छन्, जो निरन्तरताको शत्रु थिए। अनि तीन पदमा भनिएको छ, पलिस्तिहरू एउटा डाँडामा र इस्रायलीहरू अर्को डाँडामा ठाउँ ओगटेर बसे र तिनीहरूका बीचमा एउटा बेसी थियो। चार पाँच पद, पलिस्तिरको छाउनीबाट गादको गोल्यात नको एकजना वीर निस्केर आयो। त्यो तीन मिटर भन्दा अग्लो थियो। त्यसको शिरमा काँसको टोप थियो र 60 किलो वजन भएको काँसको झेलम त्यसले लगाएको थियो। त्यसका गोडामा काँसका झेलम थिए र त्यसका हतियार मध्ये एउटा चाहिँ काँसको बर्छा ढाडमा त्यसले बोक्यो। सात र आठ पदमा भनिएको छ, त्यसको भालाको लठी कपड़ा बुन्ने जुलाको डण्डा जस्तो थियो र भालाको टुप्पा जो फलामको थियो त्यसको ओजन 7 किलो थियो। त्यसको ढाल बोक्ने त्यसको अघि अघि हिँड्दथ्यो। ल्याट खड़ा भयो र इसरायलको फौजलाई भन्यो, तिमीहरू किन लड़ाई गर्नलाई आउँछौ? म पलिस्ती हुँ। के तिमीलाई साउलका सेवक होइनौ? के तिमीहरू साउलको सेवक होइनौ? मसँग लड्नलाई तिमीहरूको मानिस चुन। प्रत्येक दिन युद्ध गर्नको निम्ति गोल्यात इसरायलीहरूसँग चुनौती दिन्थ्यो, तर 40 दिनपछि कसै तिनीसँग युद्ध गर्न साहस गरेनन्। त्यसपछि हामी देख्छौ कि दाउद दृश्यमा आयो, किनभने तिनले सेनामा सेवा गरिरहने आफ्ना दाजुहरूको निम्ति खाना ल्याएको थिए त्यहाँ। दाउदले यो कुरा थाहा पाए कि कोही पनि गोल्यातको चुनौतीको ग्रहण गरेनन्। उसका दाजुहरूले उसलाई घरमा पठाउन कोसिस गरे, तर दाउद गएनन्। जब साउलले सुने कि दाउद गोल्यातको विरूद्धमा युद्ध गर्न जानेछन्, तर उसले आफ्नो झिलम लगाइदिन कोसिस गरे, तर दाउद खाली किशोर अवस्थाका उमेरका थिए। दाउदले भने, म यी सामानसँग युद्ध गर्न सक्दिन, किनभने मैले तिमीहरूका ती कुराका प्रयोग गरेको छुइन, तर म तिनीसँग आफूले प्रयोग गर्ने साधनसँग युद्ध लड्नेछु। मित्र, यहाँ यसमा हाम्रो निम्ति कस्तो पाठ छ? हामी त्यो बन्ने कोसिस नगरौं जो हामी वास्तवमा होइनौ, वा त्यस्तो काम गर्न कोसिस नगरौं जुन गर्नको निम्ति हामी बोलाएका छैनौं। यदि परमेश्वरले तपाईंलाई घुहेत्रो प्रयोग गर्न बोलाउनु भएको छ भने तरवारको प्रयोग गर्न कोसिस नगर्नुहोस्। यदि परमेश्वरले बोल्नको निम्ति बोलाउनु भएको छ भने बोल्नुहोस्। यदि परमेश्वरले केही काम गर्न बोलाउनु भएको छ भने तब त्यो गर्नुहोस्। मित्र, धेरै मानिसहरू तरवार प्रयोग गर्न कोसिस गरिरहेका छन्, जबकि घुहेत्रो वा वास्तवमा तिनीहरूको निम्ति उपयुक्त छ। 40 पदमा भनिएको छ, त्यसपछि तिनले आफ्नो लठी उठाए र खोलाबाट 5 चिल्ला चिल्ला ढुङ्गा चुने र ती आफ्ना गोठालाको झोलाभित्रको थैलीमा हाले। तब तिनी आफ्नो घुहेत्रो लिएर त्यस पलिस्थीसँग लड्नलाई गए। अनि 41-47 पदमा भनिएको छ, आफ्नो हतियार बोक्नेलाई अघि लगाएर त्यो पलिस्थी दाउद भएतिर बढ्यो। त्यसले दाउदलाई न्यालेर हेर्यो र राता राता गाला भएका सुन्दर ठिटालाई देखेर तिनलाई घृणा गर्न लाग्यो। त्यसले दाउदलाई भन्यो, के म कुकुर हुँ र लाठार लिएर मसँग लड्न आउँछस्? त्यसले आफ्ना देवहरूको नाउँमा दाउदलाई श्राप्न लाग्यो। त्यसले भन्यो, आइज, म तेरो मासु आकाशका चराहरू र जमीनका जनावरहरूलाई खान दिनेछु। दाउदले जवाब दिए, त मसँग लड्न तरवार भाला बार्छा लिएर आएको छस्, तर म तसँग लड्न तैले विरोध गरेको इसरायलका फौजहरूको परमेश्वर सर्वशक्तिमान परमप्रभुको नाउँमा आएको छु। आजको दिन परमप्रभुले तलाई मेरो हातमा सुम्पिदिनेछ र म तलाई मारेर तेरो टाउको काट्नेछु। आज पलिस्तिरका लास आकाशमा चरा र जमीनका जनावरहरूलाई खुवाउनेछु र इसरायलमा एउटा परमेश्वर हुनुहुँदो रहेछ भनी सारा संसारले थाहा पाउनेछन्। यहाँ भेला भएका सबैले जान्नेछन् कि परमप्रभुले न त तरवार न भालाद्वारा बचाउनुहुन्छ, किनभने लड़ाई परमप्रभुकै हो र उहाँले तिमीहरू सबैलाई हाम्रा हातमा सुम्पिदिनुहुनेछ। त्यसपछि तपाईँ बाँकी कथाको जान्नुहुन्छ। यो अति नै चिर परिचित छ। परमेश्वरले दाउलाई विजय दिनुभयो र तिनले गोल्यातलाई मारे। युद्ध परमप्रभुको थियो र त्यस दानवी मानव गोल्यातलाई दाउदको हातमा सुम्पिदियो। मित्र, यस अध्यायमा त्यहाँ धेरै आत्मिक पाठहरू छन्। उदाहरणको निम्ति, भयानक दानवी मानिस गोल्यातले संसारको प्रतिनिधित्व गर्दछ र म सोच्दछु कि साउलले शैतानको प्रतिनिधित्व गर्दछ र दाउदले प्रभु येशू ख्रीष्टमा विश्वासीको प्रतिनिधित्व गर्दछ। हामीलाई भनिएको छ 1 योहन्ना 2:15 संसारलाई प्रेम नगर न त संसारमा भएका कुनै चीजलाई प्रेम गर, यदि कुनै मानिसले संसारलाई प्रेम गर्दछ भने पिताको प्रेम त्यसमा हुँदैन। हामी संसारमा छौं तर हामी संसारमा होइनौ। मित्र, दाऊद र सिम्सन बीच कस्तो भिन्नता छ। सिम्सनले फलिस्तीहरूलाई मित्रको रूपमा व्यवहार गरे र उसले तिनीहरूबाट एकजना विवाह गरे। दाऊदले फलिस्ती गोलियातलाई शत्रुको रूपमा व्यवहार गरे। मित्र, चाखलाग्दो कुरा यो छ कि दाऊदको विश्वासले उसलाई गोलियातसँग युद्ध गर्न र पराजय गर्न शक्ति दिएको थियो। पहिले योहन्ना 5 अध्यायको 4 पदले भन्छ, किनकि परमेश्वरबाट उत्पन्न भएकोले संसारलाई विजय गर्छ र संसारमाथि विजय हुने विजय चाहिँ हाम्रो विश्वास हो। अनि यही नै पाठ यहोशूले यरिहोमा सिके थिए। तिनले पत्ता लगाए कि युद्ध परमप्रभुको हो। दाऊदले पनि सिके कि युद्धसँग सामना गर्न यो संसारको हात हतियारको प्रयोग गर्न सक्दैन। उसले आफ्नै हतियारहरू आफ्नै विधिहरूको प्रयोग गर्नु परेको थियो जुनमा परमेश्वरले उसलाई तालिम दिनुभएको थियो। आज विश्वासीहरूले यो कुराको थाहा पाउन आवश्यक छ कि संसारमाथि केवल आफ्नो विश्वास र परमेश्वरमा आत्मविश्वासद्वारा मात्र विजय गर्न सकिन्छ। प्रभु आफ्नो वचन अध्ययनद्वारा हरेकलाई आशिष दिनुभएको होस्।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89-75, ईपीसी 25-61, काठमाडौँ। ठेगाना एकपल्ट सुनौला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89-75, ईपीसी 25-61, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न 98-470-35-679, 98-470-35-679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।